تفسير سورة حامیم سجدہ آیت نمبر 9 سے 12 تک، چار آیات میں اللہ رب العزت نے اس کائنات میں، اس کی تخلیق میں اور اس کے نظم و ضبط میں اور اس کے اہتمام میں جو قدرت، حکمت، رحمت، ربوبیت جو ہے وہ کار فرما ہے، اللہ رب العزت نے اس کا ذکر کیا ہے. اللہ رب العزت نے دلیل کے طور پر کائنات سے مثال دی ہے کہ کائنات کا وجود، اس کی تخلیق، اس کا انتظام اس بات پر گواہی دیتا ہے کہ یہ کسی دیوی یا دیوتا، یہ اس کی تخلیق نہیں ہے، یہ اس کا انتظام نہیں ہے، یہ کسی کھلنڈڑے کا کھیل نہیں ہے، بلکہ یہ اللہ عزیز اور حلیم، خالق اور مالک اور جو رب ہے، یہ اس کی منصوبہ بندی سے وجود میں آیا ہے. بڑے ہی خوبصورت انداز میں اللہ رب العزت نے سوالیہ انداز میں پوچھا ہے کہ قل، اے محمد صلی اللہ علیہ وسلم، آپ ان سے کہہ دیجئے آپ ان سے پوچھئے اِنَّكُمْ لَتَكْفُرُونَ بِالَّذِي خَلَقَ الْأَرْضَ فِي يَوْمَيْنِ وَتَجْعَلُونَ لَهُ أَنْدَادًا ذَلِكَ رَبُّ الْعَالَمِينَ. آپ ذرا نوٹ کریں، آپ محسوس کریں کہ یہاں پہ قرآن کا جو انداز ہے بات کرنے کا، بات کو پیش کرنے کا، وہ کتنا خوبصورت ہے، کتنا زبردست ہے کہ اے محمد صلی اللہ علیہ وسلم، آپ کہہ دیجئے اِنَّكُمْ، کیا تم، اِنَّكُمْ، کیا تم لَتَكْفُرُونَ، انکار کرتے ہو، کہ کیا تم انکار کرتے ہو، کفر کرتے ہو، بِالَّذِي، اس خدا سے، خَلَقَ الْأَرْضَ فِي يَوْمَيْنِ، جس نے زمین کو 2 دنوں میں پیدا کیا، وَتَجْعَلُونَ لَهُ أَنْدَادًا، اور تم دوسروں کو اس کا ہمسر ٹھہراتے ہو، اور تم برابر کرتے ہو اللہ کے دوسروں کو. تو اے نبی صلی اللہ علیہ وسلم، ان سے کہو، ان سے پوچھو، کیا تم اس خدا سے کفر کرتے ہو اور دوسروں کو اس کا جو ہے وہ شریک ٹھہراتے ہو جس نے زمین کو صرف 2 دنوں میں پیدا کر دیا. ذالک رب العالمین، وہی تو سارے جہان والوں کا رب ہے. اب آپ دیکھیں کہ یہاں پر زمین کو 2 دنوں میں پیدا کرنے کا ذکر ہے. پھر اس کے بعد جو ہے اللہ رب العزت فرماتے ہیں کہ ذالک رب العالمین، یہ ہے تمہارا رب جو کہ سارے جہانوں کا مالک ہے. تو یہ ہے کائنات، اور یہ جو کائنات کی تخلیق ہے اور اس میں خاص طور پر زمین کا جو ذکر ہے، تو اللہ تعالیٰ کہہ رہے ہیں کہ یہ کیا ہے، یہ توحید کے دلائل ہیں کہ یہ سب پیدا تو اللہ نے کیا، خالق تو اللہ ہے، لیکن تم اس کام میں اور بتوں کو شریک ٹھہراتے ہو، حالانکہ ان کا اس کام میں ذرہ برابر بھی حصہ نہیں ہے. مشرکین عرب جو تھے، وہ آسمان و زمین بلکہ تمام چیزوں کا خالق اللہ ہی کو مانتے تھے، لیکن اس کے باوجود وہ اللہ کے ساتھ اپنی دیوی دیوتاؤں کو شریک ٹھہراتے تھے. تو یہاں پہ اللہ رب العزت نے انہیں ملامت کی ہے کہ رب العالمین تو اللہ ہے. وَجَعَلَ فِيهَا رَوَاسِيَ مِن فَوْقِهَا، زمین کو وجود میں لانے کے بعد اس نے اس کے اوپر پہاڑ جما دیے. اب آپ دیکھیں یہاں پہ رواسیہ کا ذکر ہے، اور را سین واو، इसके मानी है गाड़ देना, जमा देना, और ये ऐसे पहाड़ों को कहते हैं जो जमीन के अंदर जो है वो गड़े हुए हैं। तीन हिस्से अंदर हैं और एक हिस्सा ऊपर है, और आम पहाड़ों के लिए तो जिबाल का लफ्ज कुरान में आया है, लेकिन ये वो पहाड़ हैं जो जमीन के अंदर गड़े हुए हैं कीलों की तरह। कुरान में आता है वल जिबाल अरसाहा, कि उसने पहाड़ों को जमीन में कीलों की तरह जो है वो गाड़ दिया। तो उसने बनाए इसमें पहाड़ मिन फौकिहा, ऊपर से, यानी जमीन के ऊपर अल्लाह रब्बुल इज्जत ने पहाड़ों को जमा दिया। और पहाड़ जमीन पर पैदा करने का मकसद क्या था? कुरान में हमें दूसरी आयात से पता चलता है, ताकि जमीन जो है वो इधर उधर ढुलक ना जाए, जमीन जो है वो हिल ना जाए। अब आप देखें कि जैसे कोई भी चीज अगर यूं पड़ी भी हो तो वो उड़ सकती है, हिल सकती है, वो डगमगा सकती है, लेकिन अगर उसमें कोई कील ठोक दी जाए, मजबूती से उसको जो है वो कोई कील ठोक दी जाए, तो वो क्या होती है चीज, उसमें इस्तेहकाम पैदा हो जाता है। तो यहाँ पे भी यही बात बताई जा रही है कि जमीन को पैदा करने के बाद ऊपर से इसमें पहाड़ जमा दिए, पहाड़ रख दिए, बबारक फीहा, और इसमें बरकतें रख दी। अब यहाँ पे जमीन की बरकतों से मुराद जमीन पर वो बेहदो हिसाब सामान है जो कि करोड़ों सालों से मसलसल उसके पेट से निकलता चला आ रहा है। आप खुद इस बात का अंदाजा कर सकती हैं कि जमीन में कितनी फायदे की अल्लाह ने चीजें रखी हैं, नबातात हैं, हैवानात हैं, और मुख्तलिफ किस्म की जो है वो फिजाएं हैं। तो जमीन जो है वो बरकतों में से सबसे बड़ी बरकत है। इसमें पानी भी इसी से निकलता है, नबातात की, हैवानात की, इंसानी जिंदगी तभी मुमकिन होती है ना कि जमीन के जरिए से हम सबको पानी मिलता है। और अगर आप गौर करेंगी तो आपको अंदाजा होगा कि जमीन के अंदर से कानें निकलती हैं, तेल निकलता है, पेट्रोल निकलता है, मुख्तलिफ किस्म की जो है वो अजनास निकलती हैं। तो तरह तरह की चीजें हैं जो अल्लाह ताला ने जमीन के अंदर इंसानों के लिए रख दी हैं, तमाम किस्म के गजाई जखीरे भी, और तमाम किस्म के पानी भी, अजनास भी। एक मिसाल मैं आपके सामने रखती हूँ, मसलन अब आप देखें कि एक तरह की जमीन है लेकिन तरह तरह के फल फूल सब्जियां नबातात उगाती है। एक दाना इंसान जमीन में बोता है और जमीन सैकड़ों दानों की शक्ल में इंसान को जो है वो फल और फूल जो है वो वापस करती है। एक गुठली आप जमीन में लगाते हैं और कई साल तक आप उसका फल जो है वो खाते चले जाते हैं। तो ये हैं जमीन के अंदर खजानों पर खजाने जो निकलते चले आ रहे हैं। इंसान की साइंस थक जाएगी लेकिन जमीन के खजाने जो है वो कभी कम नहीं होंगे। वकद्दर फीहा अक्वातहा फी अरबाते अय्याम, फिर फरमाया अल्लाह रब्बुल इज्जत ने के वकद्दर फीहा, और मुकर्रर किया इसमें और ठीक अंदाजे से रखा इसमें अकवातहा इसका समाने मईशत, फी अरबाते अय्याम 4 दिनों में, सवा अलिसाइलीन सब मांगने वालों के लिए जो है वो बराबर है, यकसा है। इसके क्या मानी है वकद्दर फीहा अक्वातहा? मुफस्सिरीन कहते हैं कि जैसे अक्वात जो लफ्ज है इसका मादा है काफ व ता, और कूत वाहिद है, वो खुराक जिससे जिंदगी कायम रह सके। आप कुवत लफ्ज भी इस्तेमाल करती है ना, तो अकवात जो है इसके मानी है खुराकें, समाने मईशत, वो खुराक जिससे जिंदगी कायम रह सके। तो अल्लाह रब्बुल इज्जत ने जमीन के अंदर हर एक की तलब और जरूरत के मुताबिक जो है वो खाने पीने का सामान रख दिया है। वकद्दरा फीहा, नाप तोल के मुनासिब अंदाजे में रखा है जमीन के अंदर। अकवाता, इसकी खुराकें, इसका सामान मईशत। फी अरबत अयाम, 4 दिनों में, और किसके लिए रखा है? सवाअन, बराबर है, यकसा है, हर एक की जरूरत के मुताबिक है। लिसाइलिन, सवाल करने वालों के लिए। तो लिसाइलिन सवाली कौन होता है? पूछने वाले, जो हाजतमंद है, जो जरूरतमंद है। अब यहां पर अगर आप देखें तो अल्लाह रब्बुल इज्जत ने जो है वो 4 दिनों का जिक्र किया है कि ये काम सब जो है ये 4 दिनों में पूरे हो गए, कि 2 दिन में जमीन और 2 दिन में पहाड़ वगैरह अल्लाह ताला ने जमीन के ऊपर जमा दिए, और जमीन के अंदर तरह तरह की बरकतें भी हैं, और वो लोग जो पूछने वाले हैं, वो लोग जो सवाल करने वाले हैं, जो जरूरतमंद हैं, जो मोहताज हैं, तो अल्लाह ताला ने उनकी जिम्मेदारी को महसूस करते हुए, उनकी जरूरत को महसूस करते हुए, हर एक की जरूरत के मुताबिक अल्लाह ताला ने जमीन के अंदर खाने पीने का सामान रख दिया। तो ये जो जमीन की पैदाइश है और उसके ऊपर पहाड़ और इसके अंदर खुराक वगैरह सब कुछ, तो ये काम जो है 4 दिन के अंदर अल्लाह रब्बुल इज्जत ने मुकम्मल कर दिए। मस्तवा इला समाई, फिर वो आसमान की तरफ मुतवज्जो हुआ। इस तवा आप पहले भी पढ़ चुकी हैं, और ये लफ्ज जो है वैसे तो सीन वो या बराबर करना, मसावी, उसके लिए भी इस्तेमाल होता है, और इसके अलावा ये मुतवज्जो होने के लिए भी इस्तेमाल होता है। फिर वो मुतवज्जो हुआ इला समाई, आसमान की तरफ। वहिया दुखानुन, और आसमान उस वक्त जो है वो धुआं था। दुखानुन, धुआं था। दाल खा नून इसका मादा है, और अदखिनातुन इसकी जमा है, अदखिनातुन, और ये धुएं को कहते हैं। और यहां पे कहा जा रहा है कि उस वक्त आसमान जो था वो कुछ भी नहीं था सवाए इसके कि वो धुआं धुआं था। तो यहां पे जो मतवज्जो होना है, इसका मतलब है कि आसमान की तरफ जो है वो अल्लाह ताला ने इरादा किया, और उस वक्त आसमान जो है वो धुएं की शक्ल में था, न्यू बोला, जैसे सहाबिये कहते हैं ना, आसमान की ये बिल्कुल इब्तदाई और ना तमाम शक्ल थी। फकाला लहा, फिर अल्लाह रब्बुल इज्जत ने आसमान से कहा, वलिल अर्दी, और जमीन से, एतिया। अब आप देखें कि एतिया जो है ये तस्निया का सिगा है, दो के लिए इस्तेमाल होता है, जैसे होता है ना अता आना, तो एतियान था, नून तस्निया का गिर चुका है कि तुम दोनों आओ, तौअन औ करहन, खुशी से या ना खुशी से। अल्लाह ताला ने उसके बाद, जबकि आसमान धुआं धुआं था, बिल्कुल इब्तदाई शक्ल में, नामुकम्मल शक्ल में था, तो अल्लाह ताला ने जमीन बनाने के बाद, पहाड़ इसमें जमाने के बाद, जमीन पर अपनी बरकतें और सामान खुराक रखने के बाद, फिर अल्लाह ताला ने आसमान की तरफ तवज्जो की, और आसमान और जमीन दोनों से कहा कि तुम वजूद में आ जाओ। फकाला लहा वलिल अर्दी एतिया तौअन औ करहन, खा तुम चाहो या ना चाहो, कि तुम दोनों जो है वो वजूद में आ जाओ, दोनों खुशी से आओ या फिर ना खुशी से। कालता, वो दोनों बोले, कौन? आसमान और जमीन। आसमान और जमीन जो है ये मुअन्नस इस्तेमाल होते हैं अरबी जबान में। तो उन दोनों ने कहा कि अतैना, हम आ गए, ताइन, खुशी के साथ, और ताइन जो है इसका मादा है ता वो आइन, ये इसी आयत में, आयत 11 में, तौअन जो है यही इसका मादा है, और ताइन जो है इसके अंदर भी ता वो आयन है। तो तौन के माने होते हैं कोई चीज खुशी से करना, अतात करना, खुशी से करना। तो उन दोनों ने कहा, आसमान और जमीन ने, कि हम जो है हम वजूद में आ गए। फकदा हुन्ना, फिर इसने बनाए, इसका रूट है काफ द्वाद या, फरमाया फिर अल्लाह ताला ने बना दिए, फिर उसने कर दिए सबा समावातिन फी यौमैनी, 2 दिन के अंदर 7 आसमान। फिर अल्लाह रब्बुल इज्जत ने 2 दिन के अंदर 7 आसमान बना दिए। वा औहा फी कुल्ले समा इन अमरहा, और हर आसमान में उसका कानून वही उतार दिया। वा औहा वही करना, हुक्म देना, वो हा या ये लफ्ज आप पहले भी पढ़ चुकी हैं, और ये जो वही है ये अल्लाह ताला नबियों को करता है। वही का लफ्ज जो है वो अंबिया के लिए इस्तेमाल हुआ है कि अल्लाह ताला ने जो है वो नबियों को वही की। फिर इसी तरह जो है अल्लाह ताला चाहे, जैसे ये इशारे के माने में भी इस्तेमाल होता है ना, दिल में बात डालना, जैसे मूसा अलैहिस्सलाम की वालदा की तरफ अल्लाह ताला ने वही की, यानी बगैर नबी के भी अल्लाह ताला किसी को इशारा कर सकता है। इसी तरह शहद की मक्खी के लिए भी कुरान में ये लफ्ज जो है वो इस्तेमाल हुआ है। तो अब यहाँ पर ये जिक्र है कि फिर अल्लाह ताला ने जो है वो हुक्म दिया। यहाँ पे अवहा जो है हुक्म के मानी में है, कानून के मानी में, अल्लाह ने अपने कानून को वही किया हर आसमान में, अमरहा अपने हुक्म को। वज़य्यना समा अद्दुनिया, फिर अल्लाह ताला ने जो है वो आसमाने दुनिया के बारे में अल्लाह ताला कहते हैं कि हमने उसको चरागों से आरास्ता कर दिया। अब आप देखिए कि वज़य्यना समा अद्दुनिया बिमसाबीहा, और जीनत दी हमने और सजाया हमने असमा अद्दुनिया, दुनिया के आसमान को, बिमसाबीहा चरागों से। ये सुबह जो है इसका रूट है, इसी से जो है वो मिसबाह है, फिर मसाबी इसकी जमा है, और हमने जो है वो आसमान दुनिया को सितारों से, यानी चिरागों से मुराद सितारे हैं, सितारों से उसको सजा दिया, आरास्ता किया, वह हिफ्ज़ा और खूब उसे महफूज कर दिया। तो यहाँ पर अल्लाह ताला बता रहे हैं कि ये जो सितारे हैं ये आसमान पर उसकी सजावट का जरिया भी बनते हैं। जहां भी जो सितारे हैं वो क्या है कि आसमान की सजावट का भी जरिया है, और दूसरा जो है वो शैतान को मार भगाने का जरिया भी है। इसका ये नहीं मतलब कि कहीं भी अगर ये शहाबे साकिब गिरते हैं तो इसका ये नहीं मतलब कि वो जो है वो सिर्फ शैतानों को मारने के लिए फेंके जाते हैं, बल्कि मुफस्सरीन कहते हैं कि शहाबे साकिब सितारों से अलहदा होकर कायनात में गर्दिश करते रहते हैं, गिरते रहते हैं, और इस तरह वो रुकावट बनते हैं शैतानों के आसमानों तक जाकर कोई खबर लाने के लिए। तो ये जो आसमान है जो हमें सबसे पहले जो नजर आता है और जिस पर हमें सितारे नजर आते हैं, तो मुफस्सरीन कहते हैं कि ये जो आसमाने दुनिया है ये पहला आसमान है। फ़ज़य्यनत समा अद्दुनिया, दुनिया जो है आसमाने दुनिया से मुराद जो हमें हमारी आंखों से नजर आता है करीबी आसमान, और आसमाने दुनिया को जो पहला आसमान है अल्लाह ताला ने चिरागों से सजाया, जगमग जगमग करते सितारे, ट्विंकल ट्विंकल लिटिल स्टार, बहुत ही खूबसूरत लगते हैं, और दूसरी तरफ ये शैतानों को मार भगाने का जरिया भी है। ज़ालिका तकदीरुल अज़ीज़िल अलीम, ये सब कुछ एक जबरदस्त अलीम हस्ती का मंसूबा है। ये सब कुछ जो है ये कोई मामूली बात नहीं है, ये एक ऐसी हस्ती का इंतजाम है जो कि अजीज है, जो कि अलीम है, ये उसकी मंसूबाबंदी है, ये उसकी हकीमाना प्लानिंग है, एक ऐसी हस्ती की प्लानिंग है जो कि गालिब भी है, इकतदार वाली है, और उसके फैसले जो है वो हकीमाना है। अच्छा, यहाँ पर ये जो आयत नंबर 12 है इसमें अगर आप देखें तो अल्लाह रब्बुल इज्जत ने इस बात को वाजे किया है कि अल्लाह ताला के तमाम फैसले जो हैं वो इल्म के मुताबिक हैं। और दूसरी बात जो हमारे सामने नुमाया होकर आती है वो ये है कि अल्लाह ताला अपने फैसलों को जो है वो नाफिज करने की कुदरत रखता है, अपने फैसलों को नाफिज करने की قدرت رکھتا ہے. اچھا یہاں پہ یہ آیت نمبر 9 سے لے کر 12 تک, اس میں پہلی چیز تو ہمیں یہ پتا چلتی ہے ان آیات میں کہ اللہ تعالیٰ نے پہلے 2 دن میں زمین کو بنایا اور اس کے بعد جو ہے پھر اللہ رب العزت نے جو ہے وہ آسمانوں کو بنایا. اچھا اس میں اگر آپ غور کریں تو قرآن مجید میں اللہ تعالیٰ نے جو ہے کہیں یہ بھی کہا کہ پہلے آسمان کو بنایا اور پھر جو ہے اس کے بعد زمین کو بنایا. تو کہیں کہا کہ آسمان کو پہلے بنایا اور کہیں کہا کہ زمین کو پہلے بنایا, تو ان دونوں میں فرق کیسے ہے, یعنی یہ چیز جو ہے اس کا مطلب کیا ہے؟ اس سلسلے میں اگر آپ سورت البقرہ کی آیت کو یاد کریں, وہاں آپ نے پڑھا تھا کہ ثم استوى الى السماء فسواهن سبع سماوات, تو وہاں پہ تھا کہ 7 آسمان زمین کی پیدائش کے بعد بنائے گئے. سورت نازعات میں اگر آپ دیکھیں وہاں پہ کہا کہ والارض بعد ذلك دحاها, کہ زمین آسمان کے بعد میں بچھائی گئی. یہ سورت نازیات ہے, اس میں اللہ تعالیٰ کہہ رہے ہیں کہ زمین کو آسمان کے بعد جو ہے وہ بنایا گیا. زمین کی تخلیق کا ذکر آسمان کی تخلیق سے جو ہے وہ بعد میں کیا گیا. اور جیسے سورت نازیات میں لفظ ہے دہا ہا اور دال ہا و جو ہے اس کے معنی ہوتے ہیں بچھانا پھیلانا, اور زمین کو رہائش کے قابل بنانا, اس میں پانی کے ذخائر رکھنا, پیداوار کی ضرورتیں جو ہیں وہ ڈال دینا, تو یہ ساری چیزیں دال ہا و کے اندر آتی ہیں. اب یہاں پہ اللہ رب العزت فرما رہے ہیں کہ اللہ تعالیٰ نے پہلے جو ہے وہ زمین کو بنایا اور اس کے بعد جو ہے وہ آسمان کو پیدا کیا. تو اس کا کیا مطلب ہے؟ یہ جو کہا کہیں کہا کہ زمین پہلے بنائی, کہیں کہا کہ آسمان کو پہلے پیدا کیا. اس سلسلے میں آپ نوٹ کر لیں, جیسے یہ سورت حامیم سجدہ کی آیت نمبر 9 سے لے کر 12 تک, اس میں پہلے زمین کا ذکر ہے پھر آسمان کا ذکر ہے. اسی طرح سورت البقرہ میں جو ہے وہ کیف تکفرون باللہ, اور وہاں پر جو ہے اللہ رب العزت نے پہلے زمین کا ذکر کیا ہے اور اس کے بعد جو ہے پھر آسمان کا ذکر کیا ہے. سورت النازیات آیت نمبر 27 سے 33 تک, اس میں وہاں سے شروع ہوتی ہے انتم, تو وہاں پہ پہلے آسمان پھر زمین کا ذکر ہے. تو اگر ایک عام شخص جب پڑھتا ہے تو اس کو لگتا ہے کہ ایک جگہ ایک چیز پہلے کہی جا رہی ہے تو دوسری جگہ جو ہے وہ دوسری چیز پہلے کہی جا رہی ہے, تو یہاں پہ اس کو سمجھنا جو ہے وہ ضروری ہے. تو پہلی بات جو یہاں پر سمجھنے کے لیے ضروری ہے وہ یہ ہے کہ اللہ رب العزت قرآن کے اندر غور و فکر کی دعوت دیتے ہیں, توحید اور آخرت کے عقائد پر ایمان لانے کی طرف متوجہ کرتے ہیں. اللہ تعالیٰ کی کائنات میں بے شمار نشانیاں بکھری ہوئی ہیں, اور ان نشانیوں میں 2 عظیم نشانیاں, 2 بڑی نشانیاں جو ماسٹر پیس ہیں اللہ تعالیٰ کی کائنات کے, وہ آسمان اور زمین ہیں. تو یہاں پہ یہ بات یاد رکھنی ضروری ہے کہ جب تخلیق آسمان اور زمین کی بات ہوتی ہے کہ کہیں آسمان کا ذکر پہلے کہیں زمین کا پہلے, تو اللہ تعالیٰ نے زمانی ترتیب نہیں بتائی کہ زمین پہلے بنی یا آسمان پہلے. دونوں میں سے خواہ کوئی بھی چیز پہلے بنی ہو, زمین بنی ہو یا آسمان بنا ہو, یہ اللہ ہی بہتر جانتا ہے. دراصل یہاں پہ اللہ تعالیٰ نے دلائل دی ہیں کہ ایک واحد اللہ نے ان کو بنایا ہے, اور آسمان اور زمین جو ہے ان کا وجود اس بات پر گواہی دیتا ہے کہ یہ کائنات کسی کھلنڈرے کا کھلونا نہیں ہے. قرآن کسی جگہ زمین کی پیدائش کا ذکر پہلے کرتا ہے اور کسی جگہ آسمان کی پیدائش کا. جہاں انسان کو اللہ کی نعمتوں کا احساس دلانا مقصود ہوتا ہے وہاں بالعموم زمین کا ذکر پہلے کیا جاتا ہے. یہ نوٹ کر لیجئے, بڑی اہم بات ہے کہ جہاں پر انسان کو अल्लाह की नेमतों का एहसास दिलाना मकसूद होता है, वहां बिल अमूम जमीन का जिक्र पहले किया जाता है क्योंकि जमीन इंसान के करीब तर है और जहां अल्लाह की अजमत, उसके कुदरत के कमाल और उसकी जो है वो जो अजमत है, बड़ाई है, उसका तذکرہ مقصود ہوتا ہے, اس کا تصور دلانا مقصود ہوتا ہے, وہاں بالعموم اللہ رب العزت آسمانوں کا ذکر پہلے کرتے ہیں کیونکہ آسمان جو ہے اس کا نظارہ, اس پر تدبر, اس پر غور و فکر جو ہے وہ انسان کے دل پر اللہ کی ہیبت طاری کر دیتا ہے. اور یہ قرآن مجید جو ہے وہ کوئی سائنس کی کتاب نہیں ہے. قرآن مجید جو ہے اس میں ایسا نہیں ہے کہ جیسے سائنس کی کتابیں ہوتی ہیں تو بڑے ترتیب کے ساتھ چیپٹرز اور ٹاپک اور چیزیں جو ہیں وہ دو دو چار کر کے بیان کی جاتی ہیں, ایسا نہیں ہے. تو زمین و آسمان کی تخلیق, اس کی ترتیب اور جو بھی اس کا انداز ہے, تو مفسرین یہ کہتے ہیں کہ یہ دراصل یہ اللہ کی جو ہے وہ بہت بڑی جو ہے وہ عظمت اور کبریائی اور اللہ تعالیٰ کی جو کمال قدرت ہے, یہ اس کا اظہار کیا گیا ہے, اللہ تعالیٰ کی نعمتوں پر غور و فکر کی دعوت دی گئی ہے. اور یہ جو ہے زمین اور آسمان جو ہیں, یہ اللہ تعالیٰ نے جو ہے وہ ان کو جو پیدا کیا ہے تو اللہ تعالیٰ ہی بہتر جانتے ہیں, یعنی ان کی ترتیب کیا ہے اور ان کی تدریج کیا ہے درجہ بدرجہ, تو اللہ ہی بہتر جانتے ہیں. لیکن اللہ تعالیٰ نے قرآن میں کہیں زمین کا ذکر پہلے کیا ہے, کہیں آسمان کا ذکر جو ہے وہ پہلے کیا ہے, اور مقصد یہ ہے کہ یہ عظیم کائنات جو ہے یہ اللہ کی حکیمانہ پلاننگ کے مطابق ہے, اور اللہ کی غالب اور اقتدار والی ہستی جو ہے وہ ہر چیز پر چھائی ہوئی ہے. اللہ تعالیٰ اس کائنات کی وسعتوں میں دور سے دور گوشوں کے اندر اگر کوئی چیز ہے, اللہ اس کی ضرورت سے بھی واقف ہے, آگاہ ہے, اور پھر اس کے مطابق اس کی ضرورتوں کو پورا کرتا ہے. اور یہ شیاطین نہیں ہیں جو کہ تمہاری ضرورتوں کو پورا کرتے ہیں. پھر ایسا کیسے ہو جاتا ہے کہ تم اللہ کا انکار کر کے جو ہے وہ اپنے بتوں کو جو ہے وہ اس کائنات کی تخلیق میں اللہ کے ساتھ جو ہے وہ شامل کر لیتے ہو. تو یہ ہیں آیت نمبر 9 سے لے کر 12 تک. پھر آیت نمبر 13 سے لے کر 18 تک اہل مکہ کو جو ہے وہ ڈرایا گیا ہے کہ تم کیوں جو ہے وہ رسول کی دعوت کو جھٹلاتے ہو, کیا تم بھول گئے کہ قوم عاد اور قوم ثمود جو ہے ان کا کیا انجام ہوا, اور اللہ کے رسولوں کو جھٹلانے کی وجہ سے وہ عظیم الشان قومیں جو ہیں وہ عذاب کا شکار ہو گئیں. تو کہیں ایسا نہ ہو کہ تمہارا جھٹلانا جو ہے پھر تمہارا انجام بھی ان قوموں جیسا جو ہے وہ کر دے. تو آیت نمبر 13 سے لے کر 18 تک. فَإِنْ أَعْرَضُوا, فرمایا اب اگر یہ لوگ منہ موڑتے ہیں, اللہ تعالی کی وحدنیت کو اہل مکہ نہیں مانتے کہ زمین اور آسمان اللہ ہی کا پیدا کردہ ہے. فَإِنْ أَعْرَضُوا, اب اگر یہ لوگ جو ہے منہ موڑتے ہیں, فَقُلْ, تو اے محمد صلی اللہ علیہ وسلم آپ کہہ دیجئے, أَنذَرْتُكُمْ, بے شک میں تم کو ڈراتا ہوں, بے شک میں تمہیں ڈراتا ہوں ایک چنگار سے. یہاں پہ سائقتن کا لفظ جو ہے استعمال کیا گیا ہے, اور آپ پہلے بھی جو ہے وہ اسے پڑھ چکی ہیں کہ سائقتن جو ہے اس کے معنی کیا ہے. اس سے مراد ہے جیسے مدہوش اور بے ہوش کر دینے والی کوئی چیز, گرنے والی بجلی کو بھی سائقہ کہا جاتا ہے, ناگہانی آفت اور مصیبت کے لیے بھی سائقہ کا لفظ استعمال کیا جاتا ہے. تو فرمایا کہ اے محمد صلی اللہ علیہ وسلم ان سے کہہ دو کہ میں تم کو اسی طرح کے ایک سائقہ سے ڈراتا ہوں, ایک اچانک ٹوٹ پڑنے والے عذاب سے ڈراتا ہوں, مثل سائقہ آدم و سمود, جیسا آد اور سمود پر نازل ہوا تھا. قوم آد پر جو ہوا کا طوفان مسلط کیا گیا تھا وہ بھی اسی سائقہ کی ایک مثال تھی, جسے ریح سرسر کے نام سے یاد کیا جاتا ہے, تیز اور تند ہوا جس میں تیز رفتاری کے ساتھ سخت آواز بھی پائی جاتی ہو. تو اللہ رب العزت نے ان پر جو ہے وہ اپنا سخت ترین عذاب جو ہے وہ بھیجا تھا. اور دوسری طرف ذکر کیا جا رہا ہے سمود کا, تو قوم سمود پر بھی ان کے کفر اور شرک کی وجہ سے آفت آئی تھی, ان پر بھی مصیبت آئی تھی. اس جاءتہم الرسل, جب ان کے پاس اللہ کے رسول آئے, من بین ایدیہم ومن خلفہم, ان کے آگے سے بھی اور ان کے پیچھے سے بھی. اس کے کیا معنی ہو سکتے ہیں کہ من بین ایدیہم ومن خلفہم, کہ ان کے آگے سے ان کے پیچھے سے ان کے پاس اللہ کے رسول آئے؟ مفسرین نے اس کے جو ہے وہ تین معنی بیان کیے ہیں. نمبر ایک, ان کے پاس رسول کے بعد رسول آتے رہے. نمبر دو, رسولوں نے ہر پہلو سے انہیں سمجھانے کی کوشش کی اور ان کو راہ راست پر لانے کے لیے کوئی تدبیر اختیار کرنے میں کمی نہ اٹھا رکھی. نمبر تین, ان کے پاس ان کے اپنے ملک میں بھی رسول آئے اور ارد گرد کے علاقوں میں بھی رسول آتے رہے. وہ کہتے کیا تھے؟ اللہ تعبدو الا اللہ, کہ اللہ کے سوا کسی کی بندگی نہ کرو. قالو, تو ان لوگوں نے کہا, لو شاء ربنا, اگر اللہ چاہتا, لانزل ملائکتا, تو البتہ وہ فرشتے بھیجتا, فرشتے نازل کرتا. فانا بما ارسلتم به کافرون, لہذا ہم اس بات کو نہیں مانتے جس کے لیے تم بھیجے گئے ہو. تو اب آپ دیکھیے کہ قوم کے لوگوں نے رسولوں کے آنے پر اطاعت کرنے کی بجائے جو ہے ہٹ دھرمی کا رویہ اختیار کیا, اور قوم کے لوگوں نے کہا کہ ہم تو توحید کے منکر ہیں, اور اگر اللہ تعالی نے واقعی رسول بھیجنے تھے تو تمہیں کیوں بھیجا جو ہم ہی جیسے انسان ہو, اللہ نے فرشتوں کو رسول بنا کر کیوں نہیں بھیجا؟ تو چونکہ اللہ تعالیٰ نے فرشتوں کو رسول بنا کر نہیں بھیجا, اس لیے ہم جو ہے تمہاری رسالت کا انکار کرتے ہیں. فَإِنَّا بِمَا أُرْسِلْتُمْ بِهِ كَافِرُونَ, لہٰذا ہم اس بات کو نہیں مانتے جس کے لیے تم بھیجے گئے ہو. تو انہوں نے انکار کر دیا. فَأَمَّا عَادٌ, پس رہی بات عاد کی, فَاسْتَكْبَرُوا فِي الْأَرْضِ بِغَيْرِ الْحَقِّ, تو زمین میں کسی حق کے بغیر وہ بڑے بن بیٹھے. فقال, ہو, اور وہ کہنے لگے, من اشد منا قوا, کون ہے ہم میں سے زیادہ زور آور؟ وہ کہنے لگے کہ کون ہے ہم میں زیادہ قوت والا کہ وہ ہمیں ایسے عذاب میں مبتلا کر دے کہ ہم اس کو دفع کرنے پر قادر نہ ہوں. اب آپ دیکھیں کہ یہاں پر قوم عاد کی سرکشی کا ذکر کیا جا رہا ہے کہ انہوں نے ناحق تکبر کیا, اور قبول حق کی راہ میں سب سے بڑی رکاوٹ تکبر ہی ہوتا ہے. اور قوم عاد لمبے قد والی تھی, طویل القامت, لمبی ان کی عمریں تھی, مضبوط ڈیل ڈول رکھنے والی قوم, اور اس لیے انہوں نے کہا, من اشد منا قوا, کہ کون ہے ہم میں زیادہ طاقتور, کون ہے جو ہے وہ ہم سے زیادہ قوت والا ہے. اولم یرو, اللہ تعالیٰ کہتے ہیں, کیا ان کو سوچتا نہ تھا, کیا ان کو نظر نہ آتا تھا, ان اللہ الذی خلقہم, کہ وہ اللہ جس نے ان کو پیدا کیا ہے, ان اللہ, یہ کہ اللہ, الذی, جس نے خلقہم, ان کو پیدا کیا ہے, وہ ہے ان میں زیادہ قوت والا, ہوا اشد منہم قوا, وہ ان سے زیادہ زور آور ہے, زیادہ قوت والا ہے. فَكَانُوا بِآيَاتِنَا يَجْهَدُونَ, और वो हमारी आयात का इनकार ही करते रहे। और आपको पता है कि जीम हा दाल के दिल से उस चीज का इकरार करना, लेकिन जबान उसका इनकार ही करती रहे। तो अफसोस कि इन्होंने अल्लाह की आयात जो थी उसका ये लोग इनकार ही करते रहे। फरसलना अलैहिम रीहन सरसरन, फरमाया फिर हमने इन पर जो है वो भेज दी रीहन हवा सरसरन। सरसरन जो है वो तेज और तुंद हवा को कहते हैं। इसका रूट है स्वाद रा रा, किसी गुनाह पर सख्ती से जम जाना, इसरार करना। आप उर्दू में बोलती हैं कि फिर मैंने इसरार किया। इसरार का मतलब क्या होता है कि किसी चीज पर जम जाना, जिदबाजी करना। तो इसी तरह सरसरन ये तुंदो तेज आंधी और आवाज उसके लिए इस्तेमाल किया जाता है। और बात कहते हैं कि इसके मानी हैं ऐसी हवा जिसमें सख्त आवाज हो, निहायत तुंद और तेज आवाज। और बात कहते हैं कि इसके मानी जो है वो ठंडक के भी हैं, बर्द, क्योंकि ऐसी ठंडी हवा जो पाले में पाले वाली होती है और वो आग की तरह जला देती है, फसलों को आग की तरह जला देती है। तो जो अल्लाह ताला ने इन पर हवा भेजी उसमें सख्त किस्म की आवाज थी, नंबर एक। नंबर दो, वो निहायत तुंद और तेज हवा थी। नंबर तीन, उसके अंदर ठंडक भी पाई जाती थी, बर्द, और ऐसी ठंडक जैसे आग किसी चीज को जला देती है। तो उसने उनको जो है वो जला कर रख दिया। सरसरन, सख्त सख्त किस्म की हवा अल्लाह ताला ने इन पर भेज दी। फअरसलना अलैहिम रीहन सरसरन, और कुरान में जब रीह का लफ्ज इस्तेमाल होता है तो वो जिसके लिए इस्तेमाल किया जाता है, यानी अजाब की हवा के लिए। फी अयामिन, दिनों में नहे सातिन, नहुसत के। अल्लाह ताला ने इन पर सरसर वाली जो हवा भेजी ये नहुसत मनहूस दिनों में अल्लाह ताला ने भेजी। अब आप देखें कि यहाँ पे ये जो लफ्ज है नहे सातिन, इसका रूट है नून हासीन। अन्नुहास धुएं को भी कहते हैं, बगैर शोले के आग की लपट को कहते हैं। मनहूस के लिए भी ये लफ्ज जो है वो इस्तेमाल किया जाता है। तो अल्लाह रब्बुल इज्जत ने इन पर जो है ये जो सरसर हवा भेजी थी, जो अजाब की हवा थी, तो ये सख्त मनहूस दिनों में भेजी थी। क्यों? लेनुज़ीकहुम अज़ाबल खिज़्य फिल हयातिद दुनिया, ताकि इन्हें दुनिया ही की जिंदगी में जिल्लत और रसवाई के अजाब का मजा चखाया जाए। वल अज़ाबुल आखिरति अख़्ज़ा वहुम ला युनसरून, और आखिरत का अजाब तो इससे भी ज्यादा रसवा कुन है और वहां कोई इनकी मदद करने वाला ना होगा। यहाँ पे अल्लाह रब्बुल इज्जत की का जो अजाब है इसका जिक्र किया जा रहा है। और कुरान में सूरत अल-हाक़ा से पता चलता है कि ये हवा जब इन पर आई थी तो ये सबा लयालिम व समानियत अय्यामिन हुसूमन, मसलसल सात रातें और आठ दिन जो थी वो इनके ऊपर चलती रही थी, और बड़ी सन्नाटे की ठंडी और सख्त किस्म की हवा थी, और मनहूस दिनों में इन पर जो है वो चलाई गई थी। तो अल्लाह ताला कहते हैं कि ये दुनिया ही में मैंने इनको जो है वो जिल्लत का अजाब दिया था, और आखरत का अजाब जो है वो अख्जा, खिज़्युन आम है, और अख्जा जो है ये अफालों के वजन पर है, लेकिन चूंकि इसमें हर्फे इल्लत आया है तो इसकी शक्ल फिर बदल जाती है। जब हर्फे इल्लत होता है ना लफ्ज में, तो अफालों के वजन पर उस तरह से नहीं होता जैसे असगरू है, अकबरू है, अहसनू है, लेकिन ये अफालू के माने ही देता है। तो अख्जा इसके माने हैं कि बहुत जलील करने वाला जो अजाब है वो आखरत में इनका इंतजार कर रहा है। और जिल्लत के अजाब के लिए कुरान में छह लफ्ज आए हैं, और अख्जा और खिज़्युन जो है इसका तीसरा दर्जा है ज्यादा रसुआ, ज्यादा शर्मसार करने वाला। और वो वक्त ऐसा होगा वहुम ला युनसरून, और कोई इनकी मदद भी नहीं करेगा।